उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा श्रावणको पहिलो सातादेखि नारायण ढकालको उपन्यास दुर्भिक्ष सुन्दै आएका छौं। गएको साता एकलव्यको जेल यात्रा शीर्षकमा आलोकको पृष्ठभूमि सुन्यौं। 200 पृष्ठ रहेको उपन्यास दुर्भिक्षको तेस्रो श्रृंखलाको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
बिहान मेरो सर्वाङ्ग शरीर अग्निकुण्ड जस्तो भएको थियो। निद्रा नपुगेपछि मलाई त्यस्तै हुन्छ। बाहिर निस्कदा बाबुढा पिँढीमा बसेर तमाखु तानिरहेका थिए। म कता जाँदैछु भनेर उनले कुनै चासो लिएनन्। गाउँको काँडाघारीतिर जाने समय हो त्यो। उज्यालो भएपछि दिशा मैदानका निम्ति त्योभन्दा अर्को नजिकको कुनै उपाय थिएन। गाउँमा कसैको घरमा पनि चर्पी थिएन। प्रधानपञ्च, खरदार बाजे, पण्डित लीलानाथ कसैलाई पनि त्यो चेतनाले सताएको थिएन। गाउँका अधिकांश मानिसहरू उनीहरूभन्दा गरिब थिए, त्यसैले अरूले चर्पी बनाएनन् भनेर गुनासो गर्नुको कुनै तुक हुँदैन थियो। अब मेरो घरमा मात्र त्यो सुविधा कसरी होस्? मेरा बा पाठशालाका शिक्षक थिए। एउटा ग्रामीण पाठशालाको शिक्षकको हैसियत कति नै बढी हुन्छ। फेरि खरदार बाजेर प्रधानपञ्चले पनि नगरेको कार्य एउटा निरीह मास्टरले कसरी गर्ने? त्यो कठिन समस्या। घरबाट निस्कँदा चारैतर्फ कुहिरोले क्रूर तानाशाही स्थापना गरेको थियो। कपास जस्तो बाक्लो भुवाबाट चिसो शीतका थोपाहरू झरिरहेका थिए। मलाई झ्याङतर्फ जान मन लागेन। घरभन्दा अलि परको गाउँको एकमात्र पसल थियो, जहाँ बिहान गाउँका नागरिकहरू जम्मा भएर स्थानीय विधायिका चलाउँथे। म त्यतातिर लागे। त्यहाँ आउनेहरूमध्ये धेरै तुले गाडे नै थिए। उनीहरू आफूलाई संसारका सबै ज्ञानको प्राधिकार ठान्थे। भियतनाम युद्ध, इन्दिरा गान्धी, माओ चेतुङ, रिचार्ड एम निक्सन र असंलग्न आन्दोलनका विषयमा बिहानभरि कुरा गर्न सक्थे उनीहरू। तर तिनका कुरामा न कुनै गुदी हुन्थ्यो, न दृष्टिकोण हुन्थ्यो, न श्रृङ्खला। बस उनीहरू वर्षा ऋतुको भ्यागुत झैँ कराइरहन्थे ट्यार ट्यार। उनीहरूको कुरामा गुदी नहुनुको मुख्य कारण उनीहरूले धेरै कुरा सदरमुकामबाट सिकेर आएका हुन्थे। त्यहाँ आउने मध्ये कुनै एउटा ठिटो जिल्ला सदरमुकाममा कारिन्दा थियो। उसले आफ्नो अड्डाको हाकिमले भनेको कुरा हुबहु त्यहाँ ल्याएर बान्ता गर्थ्यो। अर्को भर्खरै पञ्चायतमा लागेको राजनीतिक कार्यकर्ता थियो। ऊ पनि आफ्ना राजनीतिक जमघटमा सुनेका जति कुराको इतिवृत्तान्त फलाक्थ्यो। अर्को एउटा यदाकदा बीबीसी सुन्थ्यो र कहिलेकाहीँ सदरमुकामको पुस्तक दोकानमा पुगेर अखबारका बासी संस्करणहरू पल्टाउँथ्यो। कच्चा ज्ञानका ती पण्डितहरू बिहान चिया पसलमा जम्मा हुन्थे र गाउँका पुराना ज्योतिष शास्त्री, कर्मकाण्डका व्याख्याता, मुलुकी ऐन र अदालती बन्दोबस्तका ज्ञाताहरूलाई छक्क पार्थे। पुराना जुगका मानिसहरू उनीहरूलाई हेरेर टोलाइरहन्थे। जाडो महिनामा खेतबारीको कामको चाप पनि कम हुन्थ्यो। तसर्थ वस्तुको धन्दा सकेका केही किसानहरू पनि चिया पसलमा आउँथे। त्यसैले पनि त्यस दिन त्यहाँ असाधारण भिड देखिन्थ्यो। खचाखच भरिएको पसलभित्र बसेर केही व्यक्तिहरू गाउँको भर्खरको ताजा विषयमा एकोरिरहेका थिए। कुराको लगाम प्रधानपञ्चको हातमा थियो। अरू सबै पुराण सुने झैं उसको कुरामा एकाग्र देखिन्थे। ऊ भन्दै थियो, थानेदार हिजो राति पनि आएको रहेछ। यहाँको घटना निकै गम्भीर बनिसकेको भन्थ्यो। माथि गृहमन्त्रीले समेत यसलाई चासो लिएका छन् रे। उता राजधानीमा व्यवस्था विरोधी गतिविधि हुनु कुनै अनर्थको विषय होइन। विद्यार्थीहरू स्वभावैले विरोधी हुन्छन्। उनीहरूबाट हुने विरोधलाई हामी अस्थायी प्रकृतिको मान्छौँ। तर विरोधले दुर्गम क्षेत्रका जिल्ला र गाउँलाई समेत आफ्नो आधार बनाउन थाल्यो भने यो निकै खतरनाक हुन्छ। एकछिन प्रधानपञ्चले आफ्नो कुरा जोरदार पार्न सानो विश्राम लियो। त्यसपछि पनि त्यहाँ केही हल्लेन। उसले आफ्नो कुरा जारी राख्दै भन्यो। ठानेदार भन्थ्यो, गाउँमा कसैमाथि शङ्का लाग्छ भने नाउ दिनुहोस्। तर कसलाई शङ्का गर्ने? चुनावको समयमा केही दिन मत विभाजन हुन्छ, त्यसपछि गाउँ एक ढिका देखिन्छ। अब मैले कसलाई शङ्का गरेर नाम दिनु? तसर्थ भनिदिए, मेरो गाउँमा कोही पनि व्यवस्था विरोधी छैनन्। अहिलेसम्म जे जति भएको छ सदरमुकामबाट आएर कसैले गरेको छ। तपाईँहरू शान्ति सुरक्षाको ठेक्का लिएर बस्नुभएको छ, आफ्नो काम राम्ररी गर्नुहोस्। त्यसपछि अमिलो मुख लगाएर ठानेदार फर्क्यो। प्रधानपञ्चको प्रवचन सुन्ने अन्य व्यक्तिहरूले प्रफुल्ल मुद्रामा महावाणीलाई स्वीकार गरे। गाउँको रक्षक यस्तै पो हुनुपर्छ, कति माया छ उसलाई आफ्नो जनताको। मैले पसलको छेउमा उभिएर यसको यिनै अन्तिम केही वाक्यहरू श्रवण गरेँ र उसको नेतृत्वको चमत्कार हेरिरहेका गाउँलेलाई हेरेँ। एकैछिनपछि गाउँसभाले अर्को मोड लियो, कारण त्यहाँ गम्बे दमाएकी कान्छी छोरी एउटा सानो गोल्टिन बोकेर उपस्थित भई। ऊ निकै तरुणी र राम्री थिए। उसको झरझराउँदो र चहकिलो लाभेण्डे देखेपछि त्यहाँ उपस्थित धेरैको मनको नैतिक मर्यादाको दाम्लो चोडियो। सबै उता एकोरिएपछि प्रधानपञ्च पनि मौन मुद्रामा त्यतै एकोरियो। एक सुकाको तेल दिनुहोस् न बाजे, दमिनीले मिठो स्वरमा भनी। एक सुकाको तेल आउँदैन भन्ने थाहा छैन डुमिनी, पसलेले च्याठिएर हकार्यो। जति आउँछ त्यति दिनुहोस् न बाजे। ए डुमिनी, तेल किन्यो भने एक रुपियाँ घटी लिएर यता च्याउनै पर्दैन जा, जम्मा एक सुका मात्र छ, दयनीय रूपमा लत्री। ऊ हिन्ताबोध र आत्मगानीले निली भएर याचनापूर्ण अनुहारमा पसलेलाई हेर्न थाली। ए बाङ्गे, देन बजे तेरी आमालाई तेल, एक रुपियाँकै देन, तीन सुका पछिबाट लिए हुँदैन, लीलानाथले भने। तर पसलेले उल्टै प्रतिवाद गर्दै भन्यो, म उनीहरूलाई उधारो दिन्न पण्डित बा, यिनीहरूलाई दिएको उधारो भेडाको मासु छ र हो, कहिले तिर्छन् यिनीहरूले, भएको मेरो खातामा लेखेर दिए। पण्डित लीलानाथले निकै जोसिएर आदेश दिए। पण्डितको जोस देखेर एकछिन सबै उपस्थित मानिसहरू चिल्ल परे। पण्डित लीलानाथ एकाएक कसरी दयावन्त भए, केही समय अगाडि एक कप चिया कसले खुवाउला भन्ने आशामा छटपटेका थिए, अचानक उनको हृदय परिवर्तन कसरी भयो? यो प्रश्नले कुनामा बसेको रामबोललाई कथा खोज्छु कुनी। ऊ मुसुक्क हाँस्यो, किन हाँस्यो ऊ कसैले चाल पाएन, तर रामबोल तुरन्तै बुहारी झार चाहिँ ओइलाएर फुस्रो भयो। समय जटिल छ उसले बुझेको थियो, स्थानीय सत्ताका विरुद्ध कुनै पनि टिप्पणी आलोचना वा व्यङ्ग्य नपच्ने त्यो अनिकालमा रामबोल कसरी आफ्नो हाँसोमा टिकिरहन सक्थ्यो? उसले तुरन्तै आफूलाई ठिक ठाउँमा ल्यायो, अब ऊ बुद्ध झैँ गम्भीर र शालीन भइसकेको थियो। ए दमिनी, तेरो नाम के रे? पण्डित लीलानाथले प्रश्न गरे। मखमली, लाजमान्दै उसले भने, ए नाम र रूप त ठ्याक्कै मिल्ने रहेछ, ईश्वरले यस्तो अपूर्व रचनालाई कसरी दमिनीको कोखमा पुर्याए? हँ, पण्डित छक्क परे। पुनः रामबोलले हाँसो थाम्न सकेन, उसको मुखबाट अचानक हाँसोको लहर ओरियो। यो पण्डितजीतर्फ व्यङ्ग्य भावले उत्पत्ति भएको हाँसो थियो र ईश्वरको अपूर्व रचनाको बिजोग भएकोमा उपहास थियो। त्यसैले रामबोल हाँसेपछि त्यहाँ सबै आफ्नो स्तर र हैसियत मुताबिक हाँस्न थाले। रामबोलको हाँसोले वैधानिकता पायो। यो एक प्रकारको सृष्टिको चमत्कार नै हो, सृष्टिकर्ताले अछुत र कुजातलाई मात्र रूप र सुन्दरता प्रदान गर्छन्। ए बाङ्गे, दे मेरो नाममा लेखेर भए पनि त्यसलाई तेल दे, ईश्वरको रचनाको पनि कदर गर्न जान्नुपर्छ हामीले। लीलानाथले शास्त्रार्थसहित आफ्नो आग्रहलाई बलवान बनाए। बाङ्गेले ढोका बाहिर भुइँमा रहेको थोत्रो गोल्टिनमा कति तेल हाल्यो, एक सुका, एक मोहर, तीन सुका वा एक रुपियाँ कसैले ख्याल गरेन। तर जब ऊ तेल तुर्काइसकेर आफ्नो ठाउँमा फर्क्यो अनि रामबोले ठट्टा गर्दै भन्यो, अब हाम्रो बाङ्गे साउको जय कल्याण हुने भयो, मखमलीको उद्धार गरेर यिनी त सोझै स्वर्गमा पुग्ने भए। मरेपछि स्वर्ग जाने भन्ने कुरा त्यस्तै हो, अहिले स्वर्ग जाए बाङ्गे, प्रधानमन्त्रीले थप्यो। कसो मखमली, तँ यसलाई स्वर्ग पुर्याउन सक्दिनस् त? त्यस्तो कहाँ हुन्थ्यो र हजुर, दमिनीको ओछ्यानमा सुत्न गएर ठाडै नर्क जानु छ र? बाङ्गेले प्रतिकार गर्दै भन्यो, खुब मजाकी छे बज्या, तेरी स्वास्नी पनि बुढी भइसकी, उसको त छाला पनि अमिलो भइसक्यो होला, यो त नहुनी जस्ती छे मरा। कसो मखमली, फेरि एकपल्ट गाउँसभामा नग्न हाँसोको पल्टनले परेड खेल्यो। मखमली दमिनी राजले रातो पिरो हुँदै त्यहाँबाट हिँडी, म जिल्ल परेर मखमलीको अपमानित मनभित्र चियाउन थालेँ। त्यो घटनापछि मेरो दिमाग अरू धेरै असन्तुलित हुन पुग्यो। पञ्चायत विरोधी पोस्टर कसले टाँस्छ भन्ने कुरो खुल्नुभन्दा पहिले अर्को एउटा घटना घट्यो। मेरो निम्ति यो घटना एकदमै सामान्य थियो, तर त्यसलाई मेरा बाले असाधारण रूपमा लिए। उनले त्यस कुरालाई यति गम्भीर बनाए कि यसपछि उनी मलाई एकदम घृणा गर्न थाले। ऊ त आमा भने यस विषयमा लामो समयसम्म तटस्थ रहिन्। यो तेरो कोखबाट जन्मेको मुसल हो बुझिस्, आमासित बाले भने। केटाकेटी यस्तै त हुन्छन् नि, उसको सानोतिनो भुललाई लिएर तपाईँ किन रिसाउनुहुन्छ? आमाले दिक्क मान्दै भनिन्, यसलाई केटाकेटी भन्छेस्? यो भुस्तिग्री अझै केटाकेटी छ, बिहे गरेको भए अलि नै केटाकेटीको बाउ बन्ने बेला भयो, अब यो कसरी केटाकेटी? यसको उमेरमा मैले घर व्यवहार सम्हाल्न थालिसकेको थिएँ, यसले त्यो कुरा बुझ्दैन भनेर कसरी भन्छेस्? यसले त्यति ठुलो भुल त गरेको पनि त होइन, जाँड रक्सी खाएर हिँडेको छैन, एउटा नाते कुन चाहिँ सङ्गठनको सदस्य बन्दिन भनेछ, अब यतिकैमा तिमी आधी तुफान मचाउँछौ? आमाले प्रतिवाद गरिन्। यसले जे गर्यो त्यसले हाम्रो कुलको सर्वनाश गर्दैछ, यसले आफूलाई त च्यालखाना पुर्याउने नै भयो, तर हामीलाई पनि सुख नदिने भयो। बाले भने, नकराउ लाच्छी बुढा, एउटा केटाकेटीले पछाडि राजाको विरोध गरेछ होइन, त्यतिले झ्यालखाना जानुपर्छ भने जाओस् मेरो छोरो। आमाको चर्को प्रतिवादपछि बाको बोली बन्द भयो। पञ्चायतको अन्तिम दबदबा बढेको समय थियो त्यो, त्यसले वर्गीय सङ्गठनहरू मार्फत विभिन्न तबकाका जनतालाई गोलबद्ध गर्ने लक्ष्य राखेको थियो। त्यसै वखत प्रधानपञ्चको भतिजो बलरामले नेपाल युवक सङ्गठनको सदस्यता रसिद गाउँका युवक माझ ल्याएको थियो। युवाहरू एकगठ हुनु पर्यो, गाउँको विकास गर्न युवाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ, त्यसैले हामीले पनि यो गाउँमा नेपाल युवक सङ्गठनको समिति बनाउनु पर्यो। पहिले थिएन र युवक सङ्गठन? थियो, तर बीचमा राष्ट्रिय पञ्चायतमा जान नपाइने भएपछि कसैले ध्यान दिएको थिएन। बलराम मेरो स्कुलदेखिको साथी थियो, हामी एकदमै मिल्थ्यौँ, सँगै स्कुल जाने र सँगै फर्कने जोडीमा हाम्रो नाम चढिसकेको थियो। वर्षायाममा स्कुलबाट भागेर पौडी खेल्न जानेमा पनि हामी सँगै हुन्थ्यौँ। हामी यति धेरै घनिष्ठ थियौँ कि हामी एकअर्काका कमजोरी पनि लुकाउँदैनथ्यौँ। तर बलरामको एउटा खराब स्वभाव थियो, अर्काको कुरा लगाएर आफू ठुलो हुने। ऊ पहिले आफै कुनै गलत काम गर्न उक्साउँथ्यो र पछि त्यही काम गरेको कुरा लगाउँदै बा आमालाई उक्साउँथ्यो। एकपटक मैले उसैको उत्साहटमा आमाको थैलीबाट एक रुपियाँ चोरेर गाउँ नजिकैको जङ्गलमा ऐसेलु खान गएँ। त्यहाँ जाँदा बाटैमा त्यो रुपियाँ हरायो। कमिजको माथिलो खल्तीमा राखेको थिएँ, बेला बेलामा छाम्थे, नहराओस् भनेर सबै ध्यान त्यतै केन्द्रित थियो। तर जादुमय तरिकाले त्यो नोट हरायो। त्यो कुरा बलरामले आमालाई सुनायो, फलस्वरूप मैले यति धेरै कुटाइ खाएँ। सम्भवतः केटाकेटी कालमा उपद्रो गरेर चुटाइ खाएका सबै घटनाको सूचीमा त्यो सबभन्दा अगाडि आउँछ। त्यसपछि अर्को एउटा घटनामा उसले मलाई अप्ठ्यारोमा पार्यो। त्यस्ता कामी दुई घण्टा हिँडेर सदरमुकामको स्कुलमा पढ्न जान थालिसकेका थियौँ। मेरो गाउँमा चार क्लाससम्म मात्र पढाइ हुन्थ्यो, जहाँ मेरो बाबु शिक्षक थिए। उनी अङ्ग्रेजी जान्दैनथे, त्यसैले कक्षा पाँच खुलेको थिएन। त्यसबेला कक्षा पाँचसम्मको विद्यालयलाई प्राथमिक स्तर प्राप्त थियो र त्यही कक्षामा पुगेपछि मात्र अङ्ग्रेजी पढाइन्थ्यो। त्यसैले हामीलाई निम्न माध्यमिक र माध्यमिक कक्षाको निम्ति अन्यत्र जानुपर्ने अनिवार्यता थियो। गाउँबाट दुई कोस पश्चिम लिएर जानुपर्दा भोक र थकाइले अत्यधिक सताउँथ्यो। त्यसबेला मेरो लागि पाँच दस पैसा पनि महत्त्वपूर्ण हुन्थ्यो, कसैले पैसा दिँदैनथ्यो। त्यसरी दिनको पाँच दस पैसा खर्च गर्ने सामर्थ्य हाम्रो गाउँमा अरू धेरैको थिएन। त्यसबेला हामीलाई पैसा आवश्यक पर्यो भने घरको अन्न चोर्ने र बजारमा लगेर बेच्ने काम गर्थ्यौँ। चुरोट खाने लत भएका केटाहरूको निम्ति यो कर्म नियमित र सनातन हुन्थ्यो। म चुरोट खाना थिएँ, तर एक दिन बलरामले भन्यो, राजाको जन्मोत्सवमा स्कुलले हामीलाई बोलाउँछ, त्यसै बेला सिनेमा हेर्नुपर्छ, त्यसैले त पनि घरमा कोही चामल चोर, म पनि चोर्छु। मैले स्वीकृति जनाएँ। चामल चोरेर हामीले सिनेमा हेरौँ, बरफ खायौँ, तर पछि उसले मेरा बाला त्यो सबै कुरा लगायो। त्यसपटक मैले बाको हातबाट अर्को रामदुलाई भेट्नु पर्यो। त्यसपटक पनि बलरामले त्यस्तै गर्यो। काला अक्षरहरू छापिएको सेतो रसिद फर्काएर उसले मलाई भन्यो, तैँले पनि यसको सदस्यता लिनुपर्छ, यसबाट धेरै फाइदा हुन्छ, माथिका नेताहरूसित चिन्हान हुन्छ, व्यक्तिगत रूपमा पनि प्रगति गर्ने अवसर मिल्छ र गाउँको विकास हुन्छ। अरू अघि बढ्दै गयो भने राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित हुन र मन्त्री पनि हुन सकिन्छ। यो नाङ्गो रूपमा पञ्चायतको दलाली हो, म यसको सदस्यता पनि लिन्न र दलाल पनि बन्दिनँ, मैले भने। मलाई थाहा छैन मेरो मनमा त्यस किसिमको विचार कसरी आयो। बोलेपछि बलराम एकदमै डरायो। ऊ एकछिन बहस गर्ने मुडमा थियो, तर उसको दिमागमा कुनै कुरा चढेन। ऊ सभामा बेजती कमाएर दण्डित भएको पात्र चाहिँ निरीह भएर हिँड्यो। पछि थाहा भयो उसले सबै कुरा बालाई सुनाएछ। त्यसपछि बा धेरै डराए। उनी डराउनुको मुख्य कारण मैले राजाको विरोध गर्नु मात्र थिएन, डराउनुको मुख्य कारण दिनहुँ जसो गाउँमा पञ्चायतका व्यवस्था विरोधी पोस्टरहरू टाँसेका थिए र राजाका पुलिसहरू ती पोस्टर टाँस्ने हातहरूको खोजीमा थिए। त्यसैले बाको एकमात्र चिन्ता थियो यसको चुलबुले स्वभावको कारण त्यो सबै अभियोग यसमाथि नलागोस्। त्यसपटक बाले मलाई एक थप्पड पनि फिटेनन्। त्यसका विपरीत उनले जे गरे त्यसले मेरो मनमा उनीप्रति सानुभूतिको बदला वैरभाव मात्र उत्पन्न गर्यो। पहिले पहिले चुटाइ खाँदा कहिले त्यस्तो अनुभव भएको थिएन। पहिले कुनै एकपटक उनले मलाई गाउँको माछको पोखरीमा लगेर चोबलेका थिए। हिउँदको समय थियो, जाडोले मेरो शरीरका रौँहरू आलपिन नै ठडिएका थिए। पिटाइ खाएपछि केही बेर रोएँ। त्यस रात मैले भात खाइनँ, राति सुख सुख गर्दै सुतेँ। भोलिपल्टदेखि नै मैले त्यो कुरा बिर्सेँ, सायद बाले पनि भोलिपल्ट त्यो कुरा बिर्सिए, किनकि त्यो दिन स्कुलमा अन्तिम परीक्षाको परीक्षाफल प्रकाशित भएको थियो। कक्षा सातमा पनि म पहिला भएको थिएँ। त्यसपछि खुसी हुँदै बाले बेलुकी आमालाई भने, सुनिस, तेरो छोरो आलोक निकै प्रतिभाशाली छ, अहिलेसम्म गाउँमा उसका कुनै सहपाठीहरूले उसलाई उछिन्न सकेका छैनन्, अब माध्यमिक तहमा गएर पनि यसै गर्न सक्यो भने यो गाउँको नाक राख्ने यही हुनेछ। बलराम कुरा लगाउन आएको समय म घरमा थिइनँ, दिशा मैदानको निम्ति फाँटतिर ओर्थेको थिएँ। सायद ऊ मेरो चियो गर्दै थियो, म नभएको मौका पारेर घरमा पसेको थियो। घरमा फर्किँदा दाजु र बाबा हात खाना धोती फेरेर चुलोमा गइसकेका थिए। आमाले मलाई पनि तुरन्त लुगा फुकालेर खाना आउन भनिन्। दिदी लुगाको थुप्रो लिएर आँगनमा निक्लन लागेकी थिए। म हातमुख धोएर भान्सामा पसेँ। बाले मतिर हेर्दै हेरेनन्। सायद उनलाई त्यस दिनको खाना पहिले चाहिँ रुचिकर पनि भएन। उनी औपचारिकता पुरा गरे चाहिँ उत्साहहीन मनोविज्ञानमा तिउन र ढिँडो मुखबाट उडिरहेका थिए। मैले खाइसक्दा नसक्दा बा स्कुल जान तयार भएर ओर्लिसकेका थिए। त्यसै बेला उनले मलाई भने, सुन आलोक, यो गाउँमा मेरो निकै मान सम्मान छ, कसरी मलाई दुर्जन भन्दैन, त मेरो छोरो होस्। अब एउटा आदर्श छोराले आफ्नो बाबुको इज्जत कसरी जोगाउनुपर्छ आफै विचार गर। अब त केटाकेटी चाहिँ होइनस्, प्राप्त तेजु 1600 वर्षे, मेरो सुझाव यही हो, आगे तेरो विचार जे छ त्यही गर। बाको यसपटकको गम्भीर भनाइले वातावरण एकदमै स्तब्ध बनाएको थियो। यसपटक आमा पनि शब्दहीन अवस्थामा पुगिन्। मलाई लाग्छ त्यसवखत दाजु पनि मलिन भएर मलाई हेर्दै थियो। उसको अनुहारमा पनि बाको अनुहारमा चाहिँ पञ्चायती शासनका आतंकका बिम्बहरू प्रतिबिम्बित भएका थिए। सायद आमाले पनि त्यही अथाह गम्भीरतालाई प्रतिकार गर्न सकेनन्। त्यसपछि म पेटै नभरी भान्साबाट उठेर बाहिर गएँ। पछि सुप्रियाले त्यो कुरा थाहा पाए। त्यसपछि ऊ खोरमा थुनिएको मुसो चाहिँ आतंकित देखी। उसले भने, आलोक किन यस्तो ढिपी गर्छस्, कागजको खोस्टोमा सदस्य बनिदिन्छु भन्दैन, के बिग्रन्छ र। तर मैले उसको गम्भीर आग्रहलाई पनि हाँसेर उडाइदिएँ। सूर्य बादलले छोपिएको थियो। त्यसले गर्दा घामको न्यानो ताप्न निस्केका गाउँका मानिसहरू चौतारोसँगै चौरमा कठ्याङ्गेर बसेका थिए। त्यतिकैमा पुलिसको टुक्डी बुट बजार्दै र ढुलो उडाउँदै गाउँमा पस्यो। एक्कासी पुलिस देखेर घाम ताप्न बसेकाहरू सबै जरेकझुरुक उठे, तर त्यो टुक्डी सरासर त्यसरी नै ढुलो उडाउँदै प्रधानपञ्चको घरतिर ओर्लियो। आज दिउँसै पुलिस किन आयो होला? रामबोलले पहिलो मुख फर्यो। अचेल गाउँमा व्यवस्था विरोधी पोस्टर राखिएको कुरालाई निकै गतिलैसँग लिएका छन् जस्तो छ, पण्डित लीलानाथले भने। केही मिनटमै पुलिसको समूह धुलो उडाउँदै फर्कियो र चौतारो छेउ आएर रोकियो। यसपटक समूहमा पुलिसहरूसित प्रधानपञ्चको भतिजो बलराम पनि थियो। तिमीहरूले आलोकेलाई यता देखेका छौ? बलरामले आफ्नो छुच्चो स्वभाव मुताबिक ठर्रो स्वरमा भन्यो। उसले जसरी तिमीहरू भन्ने सम्बोधन गरिरहेको थियो, त्यहाँ बसिरहेका बुढापाकाहरूलाई नराम्रो अनुभव भयो। अझ त्यो कुराले पण्डित लीलानाथलाई बढी छोएको थियो, तर पनि उनी संयमित देखिए। आखिर ऊ प्रधानपञ्चको भतिजो न थियो, त्यसकारण पनि उनको संयम स्वाभाविक बनेको थियो। इन्सपेक्टर साहब आलोकलाई पक्र नआउनु भएको रहेछ। पहिलो सवालको जवाफ नपाएपछि पुनः बलरामले नै स्पष्टीकरण दियो। बलरामको यो संवादले घाम ताप्न बसेका सबै रन्थनिए। उनीहरू सबैको मनमा एउटै कौतूहलले अड्डा जमायो। के अपराध गरेछ हँ आलोकले? उसलाई किन पक्रिनु पर्यो? इन्सपेक्टर सौम्य मुखमण्डलमा देखिन्थ्यो र उसका सिपाहीहरू पनि उसकै बाटो अनुसरण गरिरहेका देखिन्थे। किन आलोकले के गरेछ? लीलानाथले सोधे। व्यवस्था विरोधमा लागेको शंकामा त्यसलाई गिरफ्तार गर्न खोज्दै हुनुहुन्छ इन्सपेक्टर साहब, फेरि पनि बलरामले नै भन्यो। त्यस वक्त म घरैमा थिएँ, पुलिसहरू घरघरती यता ओर्लिए, तर पुलिसले त बलराम भने थिएन। घरमा गाईलाई कुँडो खुवाउने र पराल हाल्ने जिम्मासहित म आफ्नो गाउँ कक्षाको आउँदो परीक्षाको तयारी गरिरहेको थिएँ। आमा र सुप्रिया घाँस काट्न जंगलतिर गएका थिए। बा गाउँमा प्रत्येक वर्ष गरिने कुलदेवताको वार्षिक पूजाको निम्ति छिमेकीहरूसित किनमेल गर्न सदरमुकाम गएका थिए। दाजु पनि घरमा थिएन, उसको स्वास्थ्य पनि अलिक खस्केको थियो, त्यसैले खेतीका काममा जान सकेको थिएन। त्यसो त हिउँदको समय भएकोले पनि कुनै काम थिएन। सायद ऊ गाउँमा कसैको घरमा गएर तमाखु तानिरहेको थियो। ए ठिटा, त थानासम्म हिँड त, आँगनमा टेक्न चाहत, इन्सपेक्टरले भन्यो। किन? मैले के गरेको छु र थाना जाने? मैले डराउँदै भने। के गरिस् के गरिनस् त्यो त्यहीँ गएर भन्लास्, तँसित केही सोधपुछ गर्नु छ, हिँड। इन्सपेक्टरको आदेशपछि दुईटा सिपाहीका हातले मलाई दुईतिर समाए। पक्नुहोस् घरको ढोका खोलेछ, लाउन दिनुहोस्। साले के ढोका सोका खुरक हिँड, इन्सपेक्टर ठूलो स्वरमा कड्कियो। मलाई पुलिसले पक्रेर लगेको खबर एकैछिनमा गाउँव्यापी फैलियो। खास गरी चौरमा घाम तापेर बसेका गाउँलेहरूलाई यो घटनाले अत्यधिक रन्थन आयो। आजसम्म यस्तो घटना यो गाउँमा परेको थिएन, आलोक किन यस्तो बाटोमा लागेछ? हे ईश्वर, लामो सुस्केर तँदै लीलानाथले भने। बाबु र दाजुले त्यसको निम्ति ज्यान अर्पण गरेका छन्। आफू दुःखमा भए पनि खपेर उसलाई ठूलो मान्छे बनाउन खोजेका छन्। कुकुरलाई घिउ नपचेको भनेको यही हो, दशरथले भन्यो। तर यो पक्राउने काम त्यही बलरामको हुनुपर्छ। जे भए पनि आलोकलाई पुलिस लगाएर पक्राउन चाहिँ हुँदैन थियो। गल्ती गरेको भए दुई चार थप्पड दिनुपर्थ्यो, ठुलै गल्ती गरेको भए बरु दिउँसभरि पाता फर्काएर रुखमा बाँधेका भए पनि हुन्थ्यो। पुलिस नै गुहारेर मान्छेलाई दुःख दिने चाहिँ राम्रो काम होइन। यो हाम्रो गाउँमा आजसम्म नघटेको घटना हो, रामबोलले भन्यो। यो घटनाप्रति उसको समर्थन थिएन भन्ने कुरा जनाउन चाहन्थ्यो। पुलिस अगाडि हिँडुन्जेल त्यस्तो उल्लेखनीय घटना केही भएन। इन्सपेक्टर अगाडि अगाडि हिँडिरहेको थियो। पछाडि हिँडेका पुलिस जवानहरू आफ्ना गुच्चा जस्ता स्थिर आँखाहरू मेरो शरीरमा गाडिरहेका थिए। मलाई मनभित्र पक्राउ परेको कुरामा कुनै गुनासो वा पश्चाताप थिएन, तर मेरो पक्राउले मेरो घरमा के अवस्था उत्पन्न होला यो कुरातिर मेरो मन केन्द्रित थियो। त्यसपछि घरमा रुवावासी मच्छेको दृश्य सम्झेर मेरो मन हडबडाउन थाल्यो।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, गुल्मेको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंग र बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। यस्तै रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी आज नारायण ढकालको उपन्यास दुर्भिक्ष सुनिरहेका छौं। अब सुनौ बाँकी अंश।
जाडो बढ़िरहेको समय थियो त्यो। थानामा पुग्दा मेरो एक सरो लुगा जाडोसित प्रतिकार गर्न असमर्थ रह्यो। त्यसको फलस्वरूप म भित्रभित्रै काम्न थालेँ। मलाई सम्झना छ, म त्यसरी जाडोले कहिल्यै कामेको थिइनँ। त्यस्तो जाडोमा कामजोरो नै फुटेको थियो मेरो जिउमा। एउटा हवलदारले मलाई सिधै थानाको अँध्यारो कोठामा उल्यो। त्यो कोठामा दुईजना सिपाहीहरू सुत्ने खाट थिए। त्यसबेला दुवै खाट खाली थिए। कोठाकै ठुलै थियो, तसर्थ बाँकी भागमा अभियुक्तहरूलाई अस्थायी रूपमा राखिन्थ्यो। ल भाइ यहीँ बस, दशा बिग्रिएपछि यस्तै शास्ति पाइन्छ बुझ्यौ, हलदारले भन्यो। उसले जहाँ बस्न भन्यो त्यहाँ उत्तिकै चिसो थियो। त्यही भुइँमा अरू दुईजना कुकुरको परेर बसेका थिए। कोठाभित्र पसेको केही बेरपछि मात्र मेरो आँखा त्यहाँ परे। हवलदार फर्केर ढोकामा पालो पसिरहेको अर्को सिपाहीलाई भन्यो, यसको राम्ररी रेखदेख गर्नु, यो भाग्यो भने तेरो ज्यान जाला, अन्तर्राष्ट्रिय अराष्ट्रिय तत्त्व हो यो, बुझिस् कि बुझिनस्। हवलदारको आदेशमा सिपाहीले तन्केर सलाम ठोक्दै भन्यो, हस साहब के गरिस् ए मुर्दा। एकछिनपछि पर बसेको सिपाहीले हकार्दै सोध्यो, मैले केही पनि उत्तर दिइनँ। मान्छे मारिस् कि क्या हो? उसले फेरि भन्यो, किन मान्छे मार्ने? मैले झर्किँदै प्रश्न थापेँ। चुप्ला गदा उल्टे छन्किँदो पो रहेछ। ऊ उत्तेजित हुँदै मतर्फ आयो र बुट लगाएको एक लाती प्रहार गर्यो। त्यो प्रहारले म यति धेरै रन्थनिए कि त्यसपछि मैले कुनै प्रतिवाद नै गरिनँ। मसँगै अगाडि पक्राउ परेका दुईजनामध्ये एउटा 50 नागेको बुढो थियो। ऊ ख्याउटेर कालो थियो। 10-12 दिनदेखि नकाटेको दारी र पहेँला काला दाँतहरूले ऊ एकदमै कुरूप देखिन्थ्यो। अर्को 19-20 जतिको तामाङ केटा थियो। दुवै चुपचाप एकअर्कालाई हेरिरहेका मात्र थिए, मानव उनीहरूको जिब्रो कसरी थुतेर अपहरण गरेको छ। म भित्तामा अडेस लागेर थुचुक्क बसेँ। जब त्यो बुढो मतर्फ क्वारक्वार्ती एकोरिन थाल्यो, त्यसपछि मैले उसलाई सोधेँ, घर कहाँ हुँदै तपाईँको? उत्तरको पहाडतिर हो, अहिले सदरमुकाममा बस्छु। पहाड कहाँ? केउरिने। अनि यहाँ किन आउनुभयो? खोइ किन आएँ भन्ने खुइया सास फेर्दै अर्कोतिर मुन्टो बटारे उसले। त्यसैबीच ढोकामा बसेको सिपाही हामीतिर फर्केर कड्कियो, एक गदा चुप लाग, यहाँ आएर राजनीति गर्यो होइन, फेरि चाख्नु पऱ्यो अर्को लात। एकछिनपछि केरकारको निम्ति अर्को एउटा सिपाही साथ लिएर हवलदार कोठामा आयो। उसको हातमा एउटा लामो रजिस्टर थियो। आउन साथ उसले तामाङ केटामाथि एक लात बजाते हकार्यो, साला चोर भन, अहिलेसम्म के चोरिस? केही पनि चोरिया छैन हजुर। अझ ढाँट्छस्? फेरि अर्को लात थपियो। धरोधरमा हजुर, मलाई एउटा मानिस आएर यो पाइप बोक मेरो घरसम्म पुर्या ज्याला दिन्छु भने मैले पाइप बोकेँ। ऊ अगाडि अगाडि थियो, पछाडि त त्यो पाइप उसको होइन रहेछ। पाइपवाला सावा आएर मलाई समात्यो। थरथर काम्दै उसले स्पष्टीकरण दियो, ल यो गदालाई एक बाल्टिनी पानी ल्याएर लिएर, त्यसपछि यसले सत्य कुरा बोल्छ। तामाङ केटो कहालियो, उसले केही प्रतिवाद गर्न सकेन। फेरि सिपाही आएर हवलदारकै शैलीमा लात जमाएर भन्यो, उठ गदा। त्यसपछि उसलाई भुत्याउँदै बाहिर लगियो। हवलदार अब बुढोतिर फर्कियो। बुढोको अनुहार आतंकले कालो निलो भइसकेको थियो। भने बुढा, स्वास्नीलाई किन सताइस्? उसले सोध्यो। स्वास्नीलाई मैले छोएको पनि छैन हजुर। अझ ढाँड्छस्? जड्या कुकुर, सधैँ जाँड खाएर स्वास्नीलाई कुट्छस्? होइन हजुर, म पावरसमा काम गर्छु। दुई सिफ्ट काम गरेर घर पुग्दा रातिको 10-11 बज्छ। ऊ एउटा ड्राइभरसित सल्केकी छ हजुर। त्यो ड्राइभरले कुनै दिन मलाई मार्छ। बुढो रुन थाल्यो। अझ कथा बनाउँछस् काले? हर्के यसलाई चर्पीमा लगेर उल। होइन साहब, मलाई ठूलो अन्याय परेको छ। मलाई मेरो स्वास्नी र ड्राइभर मिलेर कुन दिन मार्छन्? महाराजकी दुवाई। त्यसपछि बुढालाई पनि पिट्दै कोठाबाट निकालियो। अब म त्यो सिङ्गो कोठाको चिसो भुइँमा एक्लै थिएँ। त्यस अवधिसम्म सम्भावित यातनाका सबै रूपहरूलाई मैले अन्तर्मनबाट नै कबुल गरिसकेको थिएँ। साँझ पर्न थालेपछि जाडो अझै बाक्लिएर आयो। म कुकुरको परेर जाडोको प्रतिवाद गर्न थालेँ। मलाई थाहा छैन म त्यस्तो भिजोक हुँदा समेत अत्तालिएको थिइनँ, तर जब मेरो आँखा अघि आफ्नो गाउँ समाज बा आमा र दिदीको प्रतिबिम्ब नाच्न थाल्यो, त्यसपछि मभित्र अपराधबोधका तरङ्गहरू विस्तार हुन थाले। के म स्वास्नी कुट्ने काले बुढो अथवा पाइप चोर्ने केटो जस्तै अपराधी हुँ? म के हुँ? मेरो विद्रोहको स्तर र हैसियत के हो? त्यसपछि मैले आफूलाई संसारमा सबभन्दा निरीह छु जस्तो सोच्न थालेँ। रातको 11 बजीतिर खानु न खोट्नेसित गुडुल्केर मैले दाएछु। त्यसै बेला हवलदारसहित अरू दुईजना कोठामा बसेर मलाई उठाए। त्यसअघि निद्रामा म पुलिसको कब्जाबाट मुक्त भएको सपना देखिरहेको थिएँ। ए आलोक प्रसाद भाइ उठ्नुहोस्, तपाईँले यस्तो गल्ती गर्न नहुने, आखिर तपाईँ पनि गरिबकै छोरा जस्तो देखिनुहुन्छ। तर जुन राजनीति आए पनि भोलि पिदिनेमा गरिब गुरुवा नै हुन्। हवलदारले मलाई घचघचाउँदै भन्यो। हवलदारको व्यवहारमा देखिएको यो आमूल परिवर्तनले मभित्र अनौठो भाव उत्पन्न गर्यो। त्यसपछि म उठेर उनीहरूको पछि लागेँ। माथिबाट तपाईँलाई अहिले नै जेल चलान गर्नु भन्ने आदेश आएको छ। अब तपाईँलाई त्यहाँ धेरै राम्रो हुन्छ। क श्रेणीको सिधा पाउनुहुन्छ, लत्ता कपडा सिराक डस्ना सबै थोक पाउनुहुन्छ। सरकारले अब तपाईँलाई सुरक्षा कानून अन्तर्गतको राजनीतिक बन्दीको रूपमा व्यवहार गर्ने भएको छ, अवलदाले भन्यो। इन्सपेक्टरको कार्यालयभित्र एकछिन उभ्याइयो, त्यसपछि थानाको थोत्रो जिपमा हालियो। जिप स्टार्ट भएर हिँड्न लाग्दा बाहिर एकदमै सुनसान थियो। त्यही सुनसानलाई चिर्दै जिप कारागारतिर कुद्न थाल्यो। यसरी एक महिना नबित्दै एउटा सामान्य पोस्टर प्रकरणको निर्मम अवसान भयो। म गाउँसित आक्रोशित हुनुका केही कारणहरू थिए। प्रधानमन्त्रीले अरूसित गर्ने व्यवहार मलाई पटक्कै मन पर्दैन थियो, त्यो कुरा मैले अगाडि नै भनिसकेको छु। उसलाई मन नपराउने कारणहरू चाहिँ मैले विस्तारपूर्वक भन्नै पर्छ। ऊ गाउँमा थोरै मानिसहरूलाई मात्र आदर गर्दथ्यो र थोरै आइमीहरूलाई मात्र राम्रो आँखाले हेर्दथ्यो। बिना कारण उसले दुर्व्यवहार गरेका अधिकांश मानिसहरू नै उसका राजनीतिका मेरुदण्ड थिए। उसले नराम्रा शब्दहरूले गाली गर्थ्यो। लात्तीले ढाड खुस्काउनु पर्यो। आफ्नो बहुमत मतदाताहरूलाई यसरी नै सम्बोधन गर्थ्यो। त्यसको प्रत्युत्तरमा उसका मतदाताहरू मुसुमुसु हाँसेर त्यो सम्बोधनलाई पचाइदिन्थे। त्यो सूचीमा मेरा बा पनि थिए, तर उनी गाउँका शिक्षक भइसकेकाले उनीमाथि अश्लील शब्दले सम्बोधन गरेको चाहिँ मलाई थाहा छैन। त्यस्तै गाउँका केही तरुण आइमाई बाहेक अधिकांश उसको तृष्णा र लालचको परिधिभित्र पर्यो भने ती कसै गरी पनि बस्न सक्दैनथे। यसरी उनीहरू आफ्नो अस्मिता गुम्यो भनेर कसैलाई सार्वजनिक गर्दैनथे। तथापि साङ्केतिक रूपमा यो कुरा बुझिन्थ्यो। त्यस्तै एउटा घटनाले अझै पनि मलाई पछ्याइरहेको छ। मैले भनिहालेँ, हाम्रो गाउँको एउटा छेउमा सार्कीहरूको सानो बस्ती छ। उनीहरू सिङ्गो गाउँका निम्ति पसिना बगाउँछन्, कसैले जुत्ता स्याउँछन्, कसैले खेतीको काम गर्छन्। तर गाउँका कामहरूको सर्वोपरि प्राथमिकतामा उनीहरूले प्रधान र उसको वरिपरि टाँसिएका केही परिवार राख्छन्। यस्तो गर्नु उनीहरूको बाध्यता थियो। प्रधानको रोपाईको दिन गाउँमा अरू कसैले पनि रोपाई हाँट्न मिल्दैन थियो। रोपारहरू एकत्रित गर्नेलाई नैकिनी भन्ने चलन थियो। त्यसबेला फुलमती नैकिनीको काम गर्थे। ऊ अद्वैंसी उमेरकी विधवा आइमाई थिए। सर्किनी भए पनि सतमा बसेकी छ भनी मानिसहरू भन्थे। एउटा रोपाईको घटना, उसले हाम्रो बालाई रोपार ल्याउँछु भनेर वचन दिएकी रहेछ। हाम्रो सिङ्गो परिवार रोपाई हुन्छ भनेर सर्किनीहरूको पछि लागेर खेततिर झरिरहेका थियौँ। तर त्यति नै खेर प्रधान आफै वायुवेगमा आएर फुलमतीलाई लाते लातारे भकुर्न थाल्यो। फुलमती लगातार माफ पाउँ मालिक भनेर चिच्याउँदै रोइरही, तर ऊ आफू नथाकुन्जेलसम्म फुलमाथि माथि खन्निरह्यो। त्यो दृश्य हेरेर हाम्रो परिवार एकदमै स्तम्भित भयो। बा एकदमै आतंकित भएर हेरिरहेका थिए। लाठीहरू पनि त्यसरी नै भित्रभित्रै पाकेर मौन रूपमा त्यो दृश्य हेरिरहेका थिए। हाम्रो रोपाई स्थगित भयो। बल प्रयोगको आधारमा प्रधानले सर्किनीहरूलाई आफ्नो खेततिर लग्यो। हाम्रा हली र लाठीहरू पनि लुरुलु त्यतै लगे। आमाले केही प्रतिवाद गर्न खोजेकी थिइन्। हामीले पनि सितै लाउने होइन, मजुरी दिएर लाउने हो, यस्तो अन्याय त गर्न पाइँदैन। उनले अलिकति कुरा कोट्याउन नपाउँदै बाले आमालाई सम्झाउँदै घरतिर लगे। सामान्यतया हाम्रो गाउँमा पिठाई नखाने सार्की र सर्किनीहरू कमै थिए होलान्। कुनै कारण बिना उनीहरू पिठाई खान्थे र त्यसलाई चुपचाप सहन्थे। मलाई चाहिँ यो कुराले सधैँ असजिलो अनुभूति गराउँथ्यो। म भित्रभित्रै गुम्सिन्थेँ। सार्की गाउँमा म धेरैपल्ट गइरहन्थेँ। खास गरी वर्षायाममा काँक्रा चोर्न पनि त्यहाँ गइन्थ्यो। घरमा कोही हुँदैनथे, तसर्थ चोर्ने कर्म सजिलै सम्पन्न हुन्थ्यो। त्यस समय मसित केही गाउँले साथीहरू पनि हुन्थे, बलराम रामबोल आदिहरू। एकपटक मैले फुलमतीको पोल्टाबाट उसिनेको भटमासको कोसा लुटेर खाएँ। त्यस दिन फुलमती धेरै खुसी भएर हाँसी। पछि मलाई थाहा भयो, यदि मेरो ठाउँमा बलराम भएमा फुलमतीले गाउँ निकालाउनु पर्थ्यो। तर उसलाई थाहा थियो मेरा बा उसलाई पिट्न त्यहाँ आउँदैनन् भन्ने। तथापि उसले भने, बाजे तपाईँले ज्यादै नहुने काम गर्नुभयो, अर्कालाई यसरी पाप बकाउनुहुन्छ? के को पाप? तिमीलाई पनि हामी जस्तै मान्छे होइन र? मैले भने, तपाईँले भनेर कहाँ हुन्छ? बाहुनगामले त्यो कुरा माने पो। त्यो घटना मेरो घरसम्म आइपुग्यो। त्यसपटक त्यसलाई मेरो घरसम्म ल्याउने पनि बलराम नै थियो। फलस्वरूप नुहाई धुवाई गरेर जनै फेरेपछि मात्र मैले गृह प्रवेशको अनुमति पाएँ। धेरै उत्ताउलो भयो है तेरो छोरो, यस्तो गर्दै गयो भने एक दिन हामीलाई पनि हटक गर्न बेर लाउँदैन यो समाजले, बाले भने। गाउँमा भएका सार्कीहरूमा अलिक फरक खालको सार्कीको नाम हो विश्वराम सार्की। मैले देख्दा ऊ 55-60 जति उमेरको थियो। डल्लो कदको हट्टाकट्टा, सरसफाइमा पनि अरूभन्दा अलिक फरक। ऊ सदरमुकामको सैनिक ब्यारेकमा जुत्ता सिउने कर्मचारी थियो। स्कुल जाँदा मेरो भेट हुन्थ्यो। एकदम शालीन र भद्र थियो। ऊ बाहुन छेत्री जातका साना साना केटाकेटीहरूलाई पनि तपाईँ हजुर भनेर सम्बोधन गर्थ्यो। ऊ सार्की गाउँको जातीय अगुवा चाहिँ थियो। प्रत्येक पटक चुनावमा प्रधान पञ्चलाई सघाउँथ्यो। उसकै कारणले 100% सार्कीहरूको भोट प्रधानले पाउँथ्यो। फलस्वरूप करिब 25 वर्षको प्रधानको राजनीतिमा उसको कुनै पनि प्रतिद्वन्दीले 100 भोटभन्दा बढी नगाएर ल्याउन नसक्नुका केही कारणहरूको सूचीमा यो पनि एउटा थियो। अरू सार्कीहरू चाहिँ ऊ दिनहुँ रक्सी जाँड खाँदैन थियो। वर्षको एकपटक अष्टमीको दिन दुर्गा पूजा गरेर बलिदिएपछि ऊ रक्सी खान थाल्थ्यो बिहानैदेखि। दिउँसो 4 बजेसम्म आफ्नो परिवार छिमेकी र साथीभाइहरूलाई खानपिनमा निम्ति आउँथ्यो। त्यसपछि ऊ टिल्ल भएर प्रधान पञ्चलाई शराब्दै घरबाट निस्कन्थ्यो। एकदमै अश्लील शब्दहरूमा आमा चकार्दै ऊ प्रधानलाई गाली गर्थ्यो। नराम्रा शब्दहरू लिँदै ऊ भन्थ्यो, प्रधान लवा, आज म तँसित लड्छु, एक दिन मर्नै पर्ने चोला हो, ए शोषक, ए हत्तेरा, अँधेरोमा लुकी लुकी हाम्रा तरुणी चेलीहरूसित सुत्छस् अनि फेरि आफैलाई कहीँ नभएको बाहुनु भन्छस्, लवा हिजो एक्लै एक्लै लडौँ। यो एक प्रकारको सनातन पर्व जस्तै भएको थियो त्यो गाउँमा। विश्वरामी प्रत्येक वर्ष यस्तै गर्छ दसैँमा, मेरा बा भन्थे। किन यसरी हाकाहाकी प्रधानको घर अगाडि गएर शराब गर्दा प्रधानले उसलाई भकुर्दैन? म सोध्थेँ। दसैँमा एक दिन ऊ पनि एकदमै शान्तिप्रिय हुन्छ, किनकि यो एकता र मित्रताको दिन हो। जब विश्वराम प्रधानलाई गाली गर्दै उसको घरतिर लाग्थ्यो, हामी पनि रमाइलो मान्दै उसको पछि त्यतै लाग्थ्यौँ। प्रधानको घरको पर्खालको छेउमा पुगेर ऊ टक्क उभिन्थ्यो र एकदमै साहसी मानिस चाहिँ ठडिएर भाषण गर्थ्यो। एकछिन भूमिका बताएपछि अनि ऊ घरतिर फर्केर चुनौती दिँदै भन्थ्यो, ल वा एक्ला एक्लै लडौँ, एक बाउले जन्माको छोरा रहेछस् भनी लड्न आ। ऊ त पर्खालभित्रको टाढाको फलैछामा बसेको प्रधान पञ्च एकदमै मनोरञ्जनको विषय भए चाहिँ मरिमरी हाँस्न थाल्थ्यो। ए विश्वरामे, आज जाँड खाइछ होइन, तैँले गाली गरेको होइन, तेरो जाँडले गाली गरेको हो, गाली गर, जति सक्सेस गर, त्यति भनेर ऊ फेरि लहरे हाँसोमा हाँसी हुनुहुन्थ्यो। तर यी सबै कुराहरू देखेर मेरो आत्मा एकदमै अव्यवस्थित र भद्रगोल हुन पुग्थ्यो। मलाई चाहिँ भित्रैदेखि भक्कानी र रुन मन लाग्थ्यो। खास गरी विश्वरामलाई देखेर यो यातनाको एउटा प्रतीकात्मक क्षण थियो। म त्यो क्षणलाई बिर्सन खोज्थेँ तर सक्दिनँ थिएँ। त्यसैले म गाउँलाई मन पराउँदिन थिएँ। जहाँ जीवनको आत्मसम्मान छैन त्यसलाई घृणा गर्नुबाहेक अरू के नै गर्न सक्थेँ म। एक प्रकारले भन्ने हो भने समयको गतिसँगै विकसित मेरा कोमल सपनाहरूको विरुद्ध थियो मेरो गाउँ। यस प्रकारले गाउँको सवालमा म कसै गरी पनि कडा देशभक्त हुन सकिनँ। कारागार एकदमै शान्त देखिन्थ्यो। बेला बेलामा वरिपरि घुम्ने सेन्ट्रीको खबरदार खबरदार ध्वनिले जमिन नै थर्किरहेछ कि भन्ने भान पर्थ्यो। बन्दुक बोकेर तनक्क तन्किएर ढोकामा उभिएको सिपाही पनि अविचल खम्बा चाहिँ देखिएको थियो। ला सियोताको सिपाही जस्तो, बर्तोल्ड ब्रेख्टको कथाको पात्र। समय रातको 12 जति बजेको हुँदो मलाई त्यहाँ पुर्याएको एकछिनपछि कारागारको हाकिम आँखा मिच्दै आइपुग्यो। त्यसपछि मलाई कार्यालयभित्र लगियो। यति कलिलो उमेरमा के बुझेर राजनीतितिर लाग्यो भाई, उसले मलाई प्रश्न गरेर टेबिलको घर उगार्न थाल्यो। उसले त्यहाँबाट एउटा फाइल झिक्यो र यहाँ हस्ताक्षर गर त उसले भन्यो। यो के हो, मैले सोधेँ। यो सुरक्षा कानुनको पुर्जी हो, बुझिलिएँ भनेर तिमीले दस्तखत गर्नु पर्यो। उसले मलाई होल्डर स्ट्यान्डबाट कालो मसी भएको होल्डर दियो। ऊ मुसुमुसु हाँसिरहेको थियो। दस्तखत गरिदिएँ। पढ्दैछौ? त्यसपछि उसले सोध्यो। हो, मैले छोटो जवाफ दिएँ। कहाँ? त्रिभुवन आदर्शमा। त्रिभुवनमा पनि पञ्चायत विरोधी विद्यार्थी बढे अघि। ऊ फेरि मुस्कुरायो तर म चुपचाप भएँ। मैले दिनुपर्ने जवाफ थिएन त्यो। घरमा को को छन्? यो प्रश्नपछि मेरो अनुहार एकदमै अमिलो भयो। एकैपटक हजारौँ सुइराहरू मेरो मनमा आएर कोच्न थालेको अनुभव भयो। घरमा एउटा ठुलै विषादको भूकम्प गएको हुनुपर्छ। त्यहाँ मैले अनुमान गरेको रुवावासी म सोच्न पनि सक्दिनँ। मेरो कारणले नै त्यस्तो उत्पात मचेको छ घरमा। आमा, दिदी, बा र दाईको मनोदशा कस्तो होला? गाउँलेहरू के प्रतिक्रिया जनाइरहेका होलान्? त्यसपछि मलाई डर लाग्यो कि म कुनै जराना भएको बोट हुँ जसलाई उभिनको निम्ति कुनै जमिन चाहिँदैन, अथवा म प्रहरी प्रशासनले भने चाहिँ असामाजिक तत्त्व हुँ जसको घर परिवार छिमेकी र नाता कुटुम्बसित कुनै सरोकार हुँदैन। के त्यसो भए म अपराधी नै हो त? तर मैले के अपराध गरेको छु र? मलाई धेरै कुरा थाहा छैन, तर पञ्चायत जस्तो अमानवीय प्रणाली मलाई मन परेन। मैले पोस्टर टाँसेर त्यही कुरा दर्शाउन खोजेको थिएँ। पञ्चायत मलाई मन पर्दैन। कारागार प्रमुखले मलाई केरकार गर्न कुनै प्रश्न सोधेको थिएन, तसर्थ उसले मेरो नाजवाफीमा कुनै प्रतिक्रिया जनाएन। उसले आफू अगाडि उभिएको खरदारलाई भन्यो, र यिनलाई भित्र लग, स्टोरबाट एक जोर सिरक डस्ना झिकेर दिनु, राम्रो व्यवहार गर्नु। त्यसपछि ऊ हिँड्यो। भित्र दुई खण्ड रहेछ, महिला र पुरुष। माझमा एउटा फलामको बार थियो। पुरुष खण्डमा 16-17 कैदीहरू रहेछन्। महिला खण्ड रित्तो थियो। त्यसरी रात्रिको निरवतामा अप्रत्याशित रूपमा एक हुल मानिसहरू फलामको ढोका बजाउँदै भित्र पसेपछि अरू कैदीहरू हिउँजिए। खास गरी राजनीतिक आन्दोलनले गति लिन थालेपछि जिल्ला कारागारमा रातिको कारोबार बढेर गएको थियो। भ्युजेर उनीहरूले मलाई हेरी मात्र रहे तर कसैले केही बोलेनन्। राति कुरा गर्न प्रतिबन्ध रहेछ। मलाई पछि थाहा भयो, म त्यो राति पटक्क निदाउन सकिनँ। मानिसले फेरेको सास गुम्सिएर वातावरण उकुस मुकुस भएको थियो। एउटा भयानक नरक जस्तो लाग्यो मलाई त्यो ठाउँ। मैले टाढाबाट पहिलोपटक सिङ्गो गाउँलाई सम्झेँ। आफ्नो मनबाट त्यो भूगोललाई हेरेँ। मलाई निकै डर लाग्यो त्यो रात, अपरिचित मानिस र ठाउँ। त्यसपछि एकान्तको साम्राज्यलाई बारम्बार झल्काइरहने सेन्ट्रीको आवाज, त्यसपछि चिन्ताग्रस्त मेरो घरको वातावरण, अनि मेरो गाउँ। मेरो गाउँ प्रधानपञ्चको हैकम र आतंकको एउटा बस्ती, मेरो गाउँ अन्धविश्वास र रहस्यको एउटा सामाजिक किल्ला, र मेरो गाउँ आफ्नो अस्तित्वको रक्षाको निमित्त यन्त्रणाले थिचिएका अपूर्ण आत्माहरूको बसेरा। त्यो राति धेरै पटक खबरदार खबरदार बाहेक केही पनि परेन मेरो कानमा। लाग्थ्यो समय त्यही ध्वनिमा नियन्त्रित र कुजिएको छ। बिहानी पख केही निद्रा पर्यो, तर बिउँजा त मनमा उही त्रास र निराशाको भाग धेरै थियो। उज्यालो भएपछि कारागारको भित्री खण्डको भूगोलबारे बढी ज्ञान भयो मलाई। त्यो ठाउँ एउटा फराकिलो इनार जस्तै थियो, अग्ला पर्खालहरूले घेरिएको एउटा सानो नरकमय बस्ती। पर्खालको चारै कुनामा सुरक्षा चौकीहरू, पूर्वपट्टि फर्केको एउटा ढोका र ढोकासँगै भित्रपट्टि एउटा चुरोट अनि चिया पसल, भित्रपट्टि बेग्लै किसिमको ओस र दुर्गन्ध, भित्रको कोलाजमय चित्रको सूची सायद त्यति नै थियो। बिहान सबभन्दा पहिले मसित हात मिलाउन आएको थियो योगेन्द्र राजवंशी, कालो मङ्गोल आदिवासी किसिमको अनुहारको राजवंशी, लगभग 45 वर्षको देखिन्थ्यो। ऊ चर्चित झापा आन्दोलनमा सहभागी भएको अभियोगमा आजन्म कारावास भोगिरहेको थियो। यो कुरा उसले आफ्नो परिचयको क्रममा मलाई बतायो। उसले एकदमै कडासित हात मिलाउँदै मलाई भन्यो, स्वागत छ कमरेड तपाईँलाई। म छक्क परेँ उसको त्यस किसिमको व्यवहार देखेर। त्यसअघि त्यसरी फुर्तीसाथ मसँग कसरी हात मिलाएको थिएन। म रोमाञ्चित थिएँ उसको त्यो शैलीबाट, साथै मलाई कसैले पहिलोपटक कमरेड शब्दले सम्बोधन गरेको थियो, जसको अर्थ तत्काल मलाई थाहा थिएन। झापा आन्दोलन पनि मलाई थाहा थिएन। चिया पिउनुहुन्छ? उसले सोध्यो। मैले स्वीकृतिमा टाउको हल्लाएँ। म मन्त्रमुग्ध भएर उसको कालो तर साहसी अनुहारमा एकोरिएको थिएँ। त्यसपछि हामी चिया पसलको बेन्चमा गएर बस्यौँ। चियाको पहिलो सुरको घट्काएपछि उसले मलाई सोध्यो, कमरेड माओका कोटेसनहरू पढ्नुभएको छ? फेरि पनि मैले उसको प्रश्न बुझिनँ। म अल्मलिएर उसको मुखमा क्वारक्वार हेर्न थालेँ। कोटेसन पढ्नुभएको छैन? राजनीतिक सत्ता बन्दुकको नालबाट निस्कन्छ, पुस्तक पूजाको विरोध गर, शत्रुले जे गर्छ ठिक त्यसको उल्टो गर आदि पढ्नुभएको छैन? अह, मैले जवाफ दिएँ। त्यसो भए म तपाईँलाई त्यो कुरा पढ्न दिन्छु। यहाँ एकदमै होस गरेर पढ्नुपर्छ। मैले कोटेसनको किताबको जिल्द झिकेर अर्कै जिल्द हालेको छु, उसले भन्यो। उसित कुरा गरेको एक घण्टापछि नायकले मलाई हाकिमले बोलाएको छ भने कार्यालयमा पुर्यायो। मलाई कारागारको नियम कायदा सम्झाउन बोलाइएको रहेछ। हाकिमले भन्यो, तिमी धेरै कलिला छौ, तिमीलाई अझै थाहा छैन संसार र यहाँको रीतबारे। जेलमा आएपछि जेलको कानून पालन गर्नुपर्छ। म कुनै धार्मिक गुरुको प्रवचन झैँ उसलाई सुनिरहेँ। सुरुमा मैले राजवंशीको झैँ उसको कुरा पनि बुझिनँ। पहिलो कुरा त तिमी त्यो राजवंशीसित सङ्गतै नगर, त्यो उग्रवादी हो जुनसुकै जेलमा पनि ऊ समस्या हुने गरेको छ। अहिलेसम्म त्यसलाई अधिराज्यका एक दर्जनभन्दा बढी जेलमा सरुवा गरिसक्यो। त्यसले कैदीहरूलाई भड्काउँछ र उल्टो उनीहरूलाई दुःख दिन्छ। त्यसपछि जेलरले चुरोट सल्कायो, पछाडि नायकी आफ्नो ठाउँमा यथावत यन्त्रमान झैँ ठिङ्ग उभिरहेको थियो। यो जेल भनेको सुधारगृह पनि हो, मानिसहरूलाई यहाँ ल्याएर सुध्रिने मौका दिइन्छ। खास गरी असल चालचलन भएका कैदीहरूलाई चार भागमा तीन भाग सजाय कटेपछि मुक्त गरिन्छ। श्री पाँचको शुभ जन्मोत्सव र प्रजातन्त्र दिवसहरूमा कैदीहरू छुट्ने कारण पनि त्यही नै हो। अब तिमी विद्यार्थी मान्छे, तिम्रो ठूलो भविष्य छ, पछि तिमी यही कुर्सीमा हाकिम भएर आउन सक्छौ। तर राजवंशी खालका मानिसहरूको सङ्गत नगर, तिनीहरू हेर्दा क्रान्तिकारी जस्ता देखिन्छन् तर भित्रभित्रै विदेशी दूतावासको भत्ता खाइरहेका हुन्छन्। हाकिमका कुराहरू निकै चाख मानेर मैले सुने। उसको बोल्ने तरिका निकै सहज र फरासिलो थियो। उसको उमेर त्यस्तै 40 जति नागेको थियो होला। कपाल फुलेर तिल चामली भइसकेका देखिन्थे। त्यसलाई छोप्न उसले सक्कली ढाकाको निकै भड्किलो टोपी लगाएको थियो। ठिक हो, विद्यार्थी जीवनमा जो पनि विद्रोही हुन्छन् तर पछि सबैले व्यवहारिक बन्नुपर्छ। म पनि विद्यार्थीकालमा तीन पटक जेल परिसकेको व्यक्ति हुँ। म पनि कम्युनिस्ट थिएँ तर यो कुरा 25 वर्षसम्म मात्र ठिक हुन्छ। जुनसुकै युवक पनि 25 वर्षसम्म कम्युनिस्ट हुनैपर्छ। त्यसपछि गान्धीवादी, उसले निकै रसिलो पाराले भन्यो। अन्त्यमा जेलरले मेरो मेसको बारेमा कुरा गर्यो। तिमी एक्लै छौ, यहाँ दिने सिधा लिएर एक्लै भान्सा तयार पार्न पनि सक्छौ। त्यसका निम्ति भाँडाकुँडा चाहिन्छ, त्यो तिमीसित छैन भने यही नायकीको भान्सामा खाए हुन्छ। यिनले अरू अरू कैदीको पनि सिधा लिएर पकाइदिने गरेका छन्। यसरी पहिलो छाकदेखि नै म कारागारको नायकीको भान्साको सदस्य भएँ। यसअघि अरू कैदीहरू पनि उसको सदस्य भइसकेका थिए। राजवंशी पनि त्यसको सदस्य थियो। मेरो भाँडाकुँडा आइपुगेको छैन, आइपुग्यो भने म चाहिँ यसको मेसमा एक छाक पनि खान्न, राजवंशीले दिउँछु त्यो कुरा मलाई भन्यो। तपाईँलाई थाहा छैन, अब बिस्तारै थाहा पाउँदै जानुहुन्छ, यो जेल पनि शोषणको अखडा हो। बाहिर जस्तै देशमा जस्तो किसिमले श्रमजीवी जनताको शोषण भइरहेको छ, त्यसरी नै यहाँ पनि कैदीहरूको शोषण भइरहेको छ। यहाँ कैदीहरूलाई कुहिएको आलु, कुहिएको चामल, रेपसिडको तेल मात्र खान दिइन्छ। नाइकीले त्यो काम गर्छ तर हाकिमको पूर्ण समर्थन हुन्छ उसको काममा। हाकिमले कमाउने मध्येको केही हिस्सा यो पनि हो। यो एक प्रकारले सानो देश नै हो। राजवंशीले दिउँसो भनेको कुरा साँझको भान्सामा मैले स्पष्टसँग देख्न पाएँ। भान्सा कोठा ध्वाँसोले पोथिएको एउटा प्राचीन खण्डहर जस्तो थियो। एउटा कुनामा दाउरा बाल्ने चुलो थियो, त्यो सँगसँगै काला र मैला भाँडाकुँडाको लस्कर थियो। बाँकी यतापट्टि मुस्किलले तीन चारवटा बसेर खान मिल्ने ठाउँ थियो। अर्को कुनामा एउटा प्लास्टिकको थोत्रो बाल्टिन थियो, फोहोर पानीले आधा भरिएको। चोरीको अभियोगमा जेल परेको माने तामाङ नायकीसित बाजिरहेको थियो। पेटभरि त खान पाउनु पर्यो नि बाजे, नत्र सरकारले दिएको राशनको के अर्थ भयो त? उसले गाली गर्यो, कुरो बुझ्नु पर्यो नि, कुरो कसरी नबुझ्नु, पेटभरि त खान पाउनु पर्यो। मानेले त्यसरी नै आफ्नो कुरा दोहोऱ्यायो। तैँले पाएको सिधाले जति आउँछ त्यति मैले पकाएर दिएँ। यो खलबली सुनेर मलाई निकै नराम्रो लाग्यो। माने तामाङको अतृप्त आत्मा याचनाको निम्ति नायकीतिर अभिमुख थियो तर नायकी एक सिता भात पनि थप्न तयार थिएन। लामो वाद विवादपछि माने थाक्यो र रित्तो थाल आँखाभित्र आँसु र पराजित मन लिएर बाहिर गयो। त्यो रात किन हो किन, मलाई खानेकुरा त्यति रुचेन किनकि माने मेरो मनमा पसेर छटपटिरहेको थियो। कारागारभित्र कैदीहरूमाथि हुने शोषणका अरू पनि थुप्रै रूपहरू थिए। केही केही त एकदमै घिनलाग्दा र सोच्दा पनि बान्ता आउने कुराहरू थिए। साला यो नायकी घिनलाग्दो किसिमको विकृत जनावर हो। एक साँझ मलाई राजवंशीले उसको क्रियाकर्तुतबारे व्याख्या गर्यो। मैले राजवंशीलाई हेरिरहेँ। हामी राजनीतिक केसका भएकाले यसले हामीलाई हेप्ने आँट गर्दैन तर अरू असहाय बन्दीहरूलाई यसले राति आफ्नो चौकीमा बोलाउँछ र तेल मालिस गर्न भन्छ। त्यसपछि बलात्कार गर्छ। बलात्कार गर्छ, मेरो मुटुको धड्कन एक्कासी बढेर गयो। चोरी केसमा परेका कलिला केटाहरूलाई बलात्कार गर्छ यो साला। यस्तालाई होमोसेक्सुअल भनिन्छ, यो अपराधी हो। मैले राजवंशीको त्यो कुरा सुनेपछि धेरै दिनसम्म माने तामाङ, विष्णु राउत र रामेश्वर खड्काको अनुहारमा गढेर हेरिरहेँ। साँच्चै त्यहाँ तिनीहरूको आफ्नो मौलिक अनुहार थिएन। दीर्घरोगी जस्ता फुक्क फुलेका र निला देखिन्थे तिनीहरू। उनीहरूको अनुहारमा कुनै आभा थिएन, त्यो अरू कसैले अपहरण गरेको स्पष्ट बुझिन्थ्यो। डर धाक, फकाउनु, लोभ देखाउनु आदि हत्कण्डा प्रयोग गरेर उनीहरूमाथि दुर्व्यवहार हुन्छ। उनीहरू पनि बोल्न सक्दैनन् किनकि यो राज्यतन्त्र उनीहरूको आँखामा एउटा भयानक आतंक हो। कारागारमा रहँदा हप्ताको दुई दिनमा आफ्नै कारणले निकै निराश हुन्थे। ती दुई दिन थिए आइतबार र बिहिबार। ती बार आएकी मेरो मनोदशा बिग्रिन्थ्यो किनकि त्यस बखत आमा र दिदी विषादपूर्ण मुद्रा लिएर त्यहाँ आउँथे र सबैको अगाडि रुवावासी गर्थे। मलाई मनमा लाग्थ्यो उनीहरू नआए हुन्थ्यो तर उनीहरू मेरो माया बोकेर आउँथे, त्यही मलाई निकै गरुङ्गो हुने गर्थ्यो। त्यहाँ विभिन्न किसिमका अरू थुनुवाहरू थिए जसको मेरो जस्तो अथवा अवस्था थिएन। अपराधमा मुछिएकाहरू र उनीहरूका परिवार पनि आफ्नो नियतिमा चित्त बुझाएर बसेका थिए। आउँथे, एकछिन निराश हुन्थे र त्यसपछि हाँसो छुट्टा गरेर फर्कन्थे। तर मेरी आमा र दिदी ढोकामा आएदेखि रुन थाल्थे र समय सकिएर जाने बेलामा पनि रोइरहेका हुन्थे। एउटा दिन म नेपाली किताबहरू पढ्थेँ। केही किताब मैले राजवंशीबाट पाएको थिएँ र केही कारागार प्रमुखबाट। त्यो एउटै समयमा मैले दुई किसिमको किताबहरू पढ्ने मौका पाएँ। राजवंशीले माओका कोटेसन र केही सैनिक रचनाहरू पढ्न दिएको थियो भने कारागार प्रमुखले महात्मा गान्धीको जीवनी। त्यसपछि मलाई लागेको थियो कारागारमा ती दुई शिविरका मानिस हुन्, एउटा एकातिरको र अर्को अर्कातिरको। फलस्वरूप त्यहाँ दुई केन्द्रहरू स्थापित भएका थिए। जेलर आफै एउटा सत्ताको प्रतिनिधि थियो, तर राजवंशी कुनै अदृश्य तागतका कारण शक्ति सम्पन्न थियो। म बिस्तारै राजवंशीको नजिक हुन थालेँ, तर त्यो कुरा प्रकट हुन नपाउँदै उसलाई त्यहाँबाट सिराहा जेलतिर सरुवा गरिएको थियो।
श्रुति सम्वेगमा हामीले भर्खरै सुन्यौं उपन्यास दुर्भिक्षको तेस्रो श्रृंखला। नारायण ढकालले लेख्नुभएको उपन्यास दुर्भिक्षको तेस्रो श्रृंखला आजलाई यति नै। कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्टबक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो ssrutiyunn.com.np। हवस् त, अर्को साता दुर्भिक्षको चौथो श्रृंखला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृंखलामा सर्वभक्तको उपन्यास पागल बस्तीको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिकीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।